आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिमी नै मेरो सहारा बनी आऊ,
तिमी नै मेरो सहारा बनी आऊ।
हामी अधुरो छौं तिमी बिना,
तिमीले हाम्रो जीवन सम्हाल, तिमीले हाम्रो जीवन सम्हाल।
प्रभु तिमीले मेरो सहारा बनी
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
हातमा काटी पोखामा भाला सही तिमीले हामीलाई,
पापबाट पनि मुक्ति दियो, पापबाट पनि मुक्ति दियो प्रभु तिमी मेरो सहारा बनि आओ प्रभु तिमी मेरो सहारा।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसीह अनि नमस्कार। आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि प्रभुको अनुग्रहमा र तपाईहरू धेरैको प्रार्थनाको परिणाम स्वरूप आनन्द कुशलै छु, प्रभुमा रमिरहेको छु र तपाईहरूको समक्षमा पवित्र धर्मशास्त्रबाट अध्यापन गराउन स्टुडियो भित्र आइपुगिसकेको छु। आशा गर्दछु आज पनि हामी पवित्र धर्मशास्त्रबाट केही महत्वपूर्ण र अति नै अर्थपूर्ण परमेश्वरको वचनहरू सिक्नेछौ। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा व्यवस्था 29 र 30 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। व्यवस्था अध्याय 29मा मुख्य विषयको रूपमा देख्छौं पलिस्तियन करार वा पलिस्तियन प्रतिज्ञा। मित्र, 29 र 30 अध्यायलाई पलिस्तियन प्रतिज्ञा वा करारको रूपमा विचार गरिन्दछ अनि यो अध्याय 29 चाहिँ यस विषयको प्रारम्भिक हो। त 29 अध्यायमा सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको ख्याल वास्ताको सारांश। यो अहिले मूसाको चौथो औपचारिक वक्तव्य हो, भाषण हो। आउनुहोस् व्यवस्था 29 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, होरेबमा परमप्रभुले इसरायलीहरूसित बाँध्नु भएको करार बाहेक मोआब देशमा परमप्रभुले मूसालाई आज्ञा गर्नुभएको करारको शर्त यी नै हुन्। होरेबमा बाँधेको करार चाहिँ 10 आज्ञाहरू थिए वा जुनलाई हामी मोसाइक व्यवस्था पनि भन्छौ, अनि तिनीहरूसँग बनाउन गइरहनु भएको करार चाहिँ मुलुकसँग राष्ट्रसँग सम्बन्धित छ र यसलाई पलिस्तियन करार वा पलिस्तियन प्रतिज्ञा पनि भनिन्छ। परमेश्वरले यो करार तिनीहरू त्यस मुलुकमा प्रवेश गर्न भन्दा केही समय अघि दिनुभएको वा बनाउनु भएको थियो। दुई पदमा भनिएको छ, मोसाले सारा इसरायलीहरूलाई बोलाएर भने, परमप्रभुले मिश्र देशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिनीहरूकै सामुन्ने गर्नुभएका सबै कार्यहरू तिनीहरूले देखेकै छौ। यी परमेश्वरले गर्नुभएका तमाम कार्यहरू हुँदा तिनीहरू बच्चै वा नाबालक किशोर अवस्थामा थिए। तिनीहरूमा सबभन्दा वृद्ध व्यक्ति करिब 60 वर्षका थिए। खाली कालेब र यहोशू मात्र वृद्ध पीढ़ीका मानिसहरू थिए। अनि 3-4 पदमा भनिएको छ, ठूला ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ, तर आजसम्म परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन। तिनीहरूले यी सबै चिन्हहरू देखे तापनि तिनीहरूले अझै बुझेका थिएनन्। यसको बारेमा भन्ने यसैयासँग धेरै कुराहरू छ। पौल प्रेरितले रोमीको पुस्तकमा इसरायलको अन्धोपनसँग व्यवहार गर्दछन् वा बताउँदछन्। रोमी 11:8 पदमा भनिएको छ, जस्तो लेखिएको छ, परमेश्वरले तिनीहरूलाई आँखाले नदेख्न र कानले नसुन्न आजको दिनसम्म भारी निन्द्राको आत्मा दिनुभयो। के यसको मतलब यो हो कि परमेश्वरले तिनीहरूलाई बुझ्न अनुमति दिनुहुन्न? अह, यो होइन। यसको अर्थ यही हो कि तिनीहरूको बुझ्ने मन पहिले नै बन्द भइसकेको छ र परमेश्वरले आज हामीलाई यो फर्काइदिनु भएको छ हामीतिर। यो एक महत्वपूर्ण कुरा हो जुन हामीले आज बुझ्नलाई आवश्यक छ। जबसम्म परमेश्वरले कसैको आँखाहरू र कानहरू खोल्नुहुन्न, तिनीहरूले सुसमाचार सुन्न सक्दैनन्, सुने पनि त्यसको बुझ्न सक्दैनन्। मेरो मतलब यो होइन कि तिनीहरू वचन सुन्दैनन्, तर मेरो मतलब यो हो कि तिनीहरू समझ साथ, बुझाइ साथ सुन्न सक्दैनन्। अर्को शब्दमा सुन्छन्, तर त्यसको निचोड, त्यसको अर्थ बुझ्न सक्दैनन्। अहिले परमेश्वर भन्नुहुन्छ कि उहाँले तिनीहरूको पहिलेको अवस्थामा
तिनीहरू जस्तो थिए त्यस्तै अवस्थामा तिनीहरूलाई छोडिदिनुहुन्छ। तिनीहरूसँग उहाँका फर्कने कुनै इरादा कुनै मन थिएन। तिनीहरूले जीवित र सत्य परमेश्वरसँग संसार र सम्पर्क तोडे। त्यसकारण परमेश्वरले तिनीहरूलाई आफ्नो अविश्वासको अवस्थामै छोड्नुभयो। पाँच पदमा भनिएको छ, मैले 40 वर्षसम्म तिमीहरूलाई उजाड स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन् र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। हेर्नुहोस् त मित्र, यो कुराको कल्पना गर्नुहोस्। 40 वर्षसम्म उही एकै जोडी कपडा र जुत्ता च्यातिनु त के पुरानो पनि भएन। अहिले मूसा उजाड स्थानमा तिनीहरूको यात्राहरूको तमाम अनुभवहरूको विवरण निरन्तर दिन्छन् र यसले तिनीहरूको आँखाहरू खोल्नुपर्ने थियो, उघार्नुपर्ने थियो। आज धेरै मानिसहरू छन्, यदि तिनीहरूको आँखाको अगाडि परमेश्वरले आश्चर्य कर्महरू उदयका कामहरू गर्नुभए तिनीहरूले विश्वास गर्नेछन्। अमित्र, यी इसरायलका सन्तानहरूले 40 वर्षसम्म आश्चर्य कर्महरू उदयका कर्महरू परमेश्वरको हातबाट देखे, तैपनि तिनीहरूले परमेश्वरमा विश्वास गरेनन्। मित्र, मानिसहरू अविश्वासी भएको कारण प्रमाणको कमी वा अभावले होइन, मानिसहरू अविश्वासी हुनको कारण प्रमाणको कमी वा अभावले होइन, न समस्या अरू कहीँ नै छ। खास समस्या मानिसको भित्री हृदयमा छ। तिनीहरू अविश्वासीहरू छन् किनभने तिनीहरू जन्मजात स्वभावले नै परमेश्वरसँग शत्रुतामा छन्, परमेश्वरसँग विरोधमा छन्। तिनीहरूसँग परमेश्वरको कुराहरू बुझ्ने कुनै क्षमता छैन, कुनै समशक्ति छैन। ओ, यहाँ परमेश्वर मानव हृदयको कस्तो तस्वीर प्रदर्शन गर्नुहुन्छ, पेश गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि मानव हृदय अति नै धेरै दुष्ट र भ्रष्ट छ, र हामी कोही कोहीले बुझ्न सक्दैनौ कि यो वास्तवमा कति भयानक हुन्छ, कति डरलाग्दो हुन्छ। रोमी 8:7-8 भन्छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन, औ न त यो कहिले हुन सक्दछ। शरीरमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्दैनन्। पाउलले यो परमेश्वर इसरायललाई करिब 1500 वर्ष व्यवस्था मुनि जाँच गरिसक्नु भएपछि पाउलले यो लेखेथे। ओ, यो मानवताको कस्तो भयानक तस्विर छ यहाँ। शरीरमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्दैनन्। परमेश्वरले तिनीहरूको इतिहासको सारांश दिन्छन्। यो कुराको तिनीहरूलाई याद दिलाउँदै कि कसरी परमेश्वरले तिनीहरूलाई हरेक कुरामा वास्ता गर्नुभयो, ख्याल गर्नुभयो, हेर विचार गर्नुभयो, तिनीहरूको तमाम जरूरतहरू पूरा गरिदिनुभयो। अगाडि हामी देख्छौ, आशिषहरू आज्ञाकारितामा निर्भर हुन्छ। आशिष पाउनको लागि आज्ञाकारिता हाम्रो जीवनमा हुनुपर्छ। यही नै यहाँ भनिएको छ, आशिषहरू आज्ञाकारितामा निर्भर हुन्छ। हामी धेरै आशिषहरू चाहन्छौ, आशिष प्राप्त गर्न चाहन्छौ, तर हामीले विचार गर्नुपर्छ परमेश्वरमा आज्ञाकारिता, त्यो चाहिँ महत्वपूर्ण हो आशिष प्राप्त गर्नको लागि। यो कुराको याद राखौं कि पलिस्टिन करार वा प्रतिज्ञा अशर्तीय हो, शर्त बेगरको हो, तर त्यस मुलुकमा जमीन ओगट्ने वा पाउने काम चाहिँ तिनीहरूको आज्ञाकारितामा निर्भर हुनेछ। पद 10-13 भनिएको छ, आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्वरको अघि खड़ा छौ, तिमीहरूका नायकहरू र मुख्यहरू, धर्मगुरूहरू र अधिकारीहरू र अरू सारा इसरायलीहरू, तिमीहरूका बालबच्चा र स्वास्नीहरू र तिमीहरूका छौनीमा भएका प्रवासी दाउरे र पनेर्नी समेत परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दै हुनुहुन्छ र शपथद्वारा दृढ गर्दै हुनुहुन्छ। जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहम, इसाक र याकुबसँग शपथ खानु भएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दै हुनुहुन्छ। मित्र, यसपछि हामी अगाडि देख्छौ अनज्ञाकारिताको परिणामहरू, प्रतिफलहरू। हामी मूसाको चेतावनीको पढ्छौं कि तिनीहरूको अनज्ञाकारिताले दुवै मानिस र मुलुकलाई प्रभाव पार्दछ, असर गर्नेछ। किनभने इस्रायलीहरूले करारको त्यागेथे, करारलाई उल्लंघन गरेथे, तोडेथे, पालन गर्नबाट चुकेथे। पद 22-27 हामी पढ्छौं, तिमीहरूका पछि आउने सन्तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्यसमाथि ल्याउनु भएका रोगहरू देख्नेछन्। परमप्रभुले आफ्नो डरलाग्दो रिसमा सदोम र गमोरा, अदमा र सबोइमलाई ध्वंस गर्नुभएको जस्तै समस्त देशमा गन्धक र नुन जलेको खाक मात्र हुनेछ। त्यो केही नरोपेको, केही नउम्रेको र रुख घाँससम्म पनि नउम्रने बाँझो हुनेछ। सबै जातिहरूले सोध्नेछन्, परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो, यो भयानक दन्किने क्रोध किन? तब जवाफ आउनेछ, तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नु भएको करार तिनीहरूले त्यागेकोले यो सबै भएको हो। तिनीहरू गएर अरू देवताहरूलाई पुज्थे र यिनीहरूका अघि दण्डवत गरेथे। ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन, यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो र यस पुस्तकमा लेखेका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनुभयो। मित्र, परमेश्वरको दण्ड न्याय केवल मानिसहरू मात्र खनिएन, तर यो मुलुकमाथि पनि खनियो। कुनै समय दूध र मह बग्ने मुलुक आज रुखो, बंजर, मरुस्थल छ, ओराट छ, डरलाग्दो छ। भनिएको छ 24-25 सबै जातिहरूले सोध्नेछ, परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो, यो भयानक दन्किने क्रोध किन? तब जवाब आउनेछ, तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नु भएको करार तिनीहरूले त्यागेकोले हो। 28-29 भनिएको छ, परमप्रभुले डरलाग्दो रिस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्नुभयो र अर्को देशमा फालिदिनुभयो, जस्तो आज भएको छ। प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्, तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानको लागि सदाको निम्ति हुन्। तर करार दिनुभन्दा अघि पहिले तिनीहरूलाई भनिएको छ कि अन्तिम के हुनेछ वा अन्तमा के हुनेछ। अहिले मित्रहरू, परमेश्वरले हामीलाई धेरै कुरा भन्नुभएको छैन, तर त्यहाँ केही निश्चित कुराहरू उहाँले हामीलाई भन्नुभएको छ, र उहाँले हामीलाई निश्चय नै त्यस मुलुकको बारेमा भन्नुभएको छ। अहिले त्यो मुलुक त्यहाँ उजाड रुखो, बंजर, उजाड मरूस्थलको रूपमा पसरिरहेको छ, र तिनीहरू त्यहाँ पानी सिंचाइ ल्याउन कोशिश गरिरहेका छन्। हा मित्र, त्यो आज उराट लाग्दो बंजर मुलुक छ। किन यो त भन्दा तिनीहरूले उहाँको शर्तहरूको पूरा गरेनन्, तिनीहरूले उहाँको आज्ञाहरू पालन गरेनन्, जुनको परिणाम स्वरूप दुवै मानिस र मुलुक प्रभावित भएको छ। यसको मतलब यो हो कि इसरायल करारको पालन गर्न असफल भएकोले तिनीहरू फेरि आफ्नो मुलुकमा फर्किजाने छैन? अह, यो होइन। परमेश्वरले यी मानिसहरूसँग पलिस्टिन करार, असर्तीय करार बाँध्नु भएको थियो। त्यो हामी अर्को अध्यायमा देख्छौं। यसपछि व्यवस्था 30 पनि हेरिहालौं। यहाँ हामी देख्छौ पलिस्टिन करार, जुन परमेश्वरले इसरायलसँग बनाउनु भएको थियो, बाँध्नु भएको थियो। यसको ध्यानपूर्वक पढ्नुहोस्, तपाईँ थाहा पाउनुहुनेछ कि यस करारमा शर्तमा आशिष दिइने यस्ता कुनै कथन पाउनुहुने छैन। यो भविष्यको आशिषको असर्तीय करार हो। व्यवस्था 30:1-2 भनिएको छ, परमप्रभु परमेश्वरले जाति जातिहरूको बीचमा तिमीहरूलाई धपाई पठाउनु भएपछि जब यी आशिष र श्राप तिमीहरूमाथि पर्नेछ र तिनको स्मरण गरेर तिमीहरू र तिमीहरूका सन्तान परमप्रभु आफ्ना परमेश्वर कहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो पूरा हृदय र आफ्नो पूरा प्राणले मान्नेछौ। मित्र, यहाँ 7 महान अनुग्रहहरू छन् जुन परमेश्वरले बनाउनुहुन्छ। उहाँले यी कथनहरू बनाउनुहुन्छ जुन असर्तीय छन्। पद 1 भन्दछ, तिनीहरू सबै जातिहरूको बीचमा छरपट्ट तितर बितर हुनेछन्। यस इसरायल जाति तिनीहरूको अविश्वास योग्यताको कारण त्यस मुलुकबाट धपाइनेछ, अनि मित्र, त्यसले स्थान लिइसकेको छ वा त्यो छरपट्ट हुने कुरा पहिले नै भइसकेको छ। पद 2 भन्छ, त्यस छरपट्ट तितर बितरको अवस्था इसरायल भविष्यमा पश्चाताप गर्नेछ। तिनीहरू फर्केर परमेश्वर कहाँ फर्की आउनेछन्। कसैले यसरी सोध्ला कि तिनीहरूको फेरि भविष्यमा आफ्नो मुलुकमा पुनः फर्की आए तिनीहरूको आज्ञाकारिताको आधारमा हुनेछ? यो तर्कसंगत देखिन्छ कि यदि तिनीहरू आफ्नो अनज्ञाकारिताको कारण तितर बितर भए भने, छरपट्ट भए भने, तिनीहरू आफ्नो मुलुकमा उहाँप्रति आज्ञाकारिताको आधारमा फर्की आउनेछन्। मित्र, यो कदापि होइन। यो अनुग्रहको आदेश हो, व्यवस्थाको होइन। तिनीहरू फर्किने छैनन् किनभने तिनीहरू आज्ञाकारी छन्। तर तिनीहरूको पुनः फर्काएको कारण तिनीहरू आज्ञाकारी छन्। परमेश्वरले तिनीहरूलाई मुलुकमा पुनः फर्काइ ल्याउनुहुनेछ। आफ्नो मुलुकमा इसरायलको पुनः भेला गर्ने काम पुरानो नियममा कमसे कम 12 मुख्य अगमबाड़ीहरूको एक विषय हो। यसको बारेमा हामी पछिबाट राम्ररी देख्नेछौ। तीन पदमा भनिएको छ, तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई ठिटाउनुहुनेछ र जुन जातिहरूको बीचमा तिनीहरूलाई तितर बितर पार्नु भएको थियो तीबाट तिनीहरूलाई बटुलेर ल्याउनुहुनेछ। यो पदले भन्छ कि तिनीहरूका मसीहा फर्की आउनुहुनेछ। यो कुराको ध्यान दिनुहोस् किनकि यो अति नै महत्वपूर्ण छ। मित्र, पृथ्वीमा ख्रिष्टको पुनः आगमनको बारेमा शास्त्रमा रेकर्ड गरिएको यो पहिलो उल्लेख हो। जब हामी नयाँ नियममा यहुदाको पुस्तकमा आउँछौ, हामी यो कुरा थाहा पाउँछौ कि हनोकले त्यो तथ्यको उल्लेख गरे कि उहाँ आइरहनु भएको छ, तर त्यो पुरानो नियममा रेकर्ड गरिएको थिएन। यो अति नै उल्लेखनीय अगमबाणी हो मित्र, र यो अझसम्म पूरा भएको छैन। यो पूरा नभइन्जेलसम्म न त त्यो मुलुक आशिषित हुनेछ, न शान्ति नै त्यहाँ कायम रहनेछ। आज त्यस मुलुकको बारेमा थुप्रै शान्ति सम्झौता गर्ने प्रयत्नहरू चलिरहेको छ, तर त्यसले कति पनि काम खाएको छैन र मलाई लाग्छ त्यसले खाम कति पनि खाने छैन, किनकि त्यहाँ केवल ख्रिष्टले मात्र शान्ति ल्याउन सक्नुहुन्छ। 4-5 पदमा भनिएको छ, तिनीहरू देश निकाला भएर आकाश मुनिको सबैभन्दा टाढो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। तिमीहरूका पिता पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ र तिमीहरूले त्यसको अधिकार गर्नेछौ र उहाँले तिमीहरूलाई तिमीहरूका पिता पुर्खा भन्दा उन्नतशील र असंख्य बनाउनुहुनेछ। मित्र, यहाँ हामी चौथो महान परमेश्वरको प्रतिज्ञा देख्छौ। इसरायल आफ्नो मुलुकमा पुनः स्थापन गरिनेछ, पुनः फर्काइ ल्याइनेछ। यो असर्तीय प्रतिज्ञा हो। त्यसपछि हामी पाँचौ प्रतिज्ञा देख्छौ, त्यो चाहिँ पूरा राष्ट्र वा जाति सत्य विश्वासमा परमेश्वर कहाँ फर्कनेछ। 6 पदमा भनिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ र तिमीहरू जिउन सक। हामी यही प्रतिज्ञा यर्मिया र होसेको पुस्तकमा फेरि फुकेर भनिएको देख्छौ। अनि पावलले पनि रोमीको पुस्तकमा यसको उल्लेख गरेका छन्। अनि छैटौं कुरा यहाँ के उल्लेख गरिएको छ भने इसरायलीहरूको शत्रुताहरूलाई वा शत्रुहरूलाई न्याय गरिनेछ। इसरायलीहरू फर्किने आउनेछन् र त्यसपछि परमप्रभुको आवाजको आज्ञा पालन गर्नेछन्। यो अनुग्रहको आदेश हो। अनि त्यसपछि तिनीहरूका शत्रुहरूलाई न्याय गरिनेछ। 7-8 पदमा भनिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। तिमीहरूले फेरि परमप्रभुको वचन मान्नेछौ र आज मैले तिमीहरूलाई दिएको उहाँको सबै आज्ञाहरू पालन गर्नेछौ। त्यसपछि अन्तिममा 7 सुन्दर र अद्भुत कुरा यो हो कि इसरायलले आफ्नो पूर्ण आशिष त्यस पश्चात पाउनेछ। 9-10 पदमा भनिएको छ, तब तिमीहरूका हातका सबै काममा, सन्तानमा, गाई बस्तुका बाछा बाछीहरूमा र भूमिका अन्नहरूमा आफ्ना परमेश्वरले तिमीहरूलाई अघोर वृद्धि गर्नुहुनेछ। व्यवस्थाको यस पुस्तकमा लेखेका उहाँका आज्ञा र विधिहरू पालन गर्यो भने र आफ्नो पूरा हृदय र आफ्नो पूरा प्राणले परमप्रभु आफ्ना परमेश्वरतिर तिमीहरू फर्क्यो भने तिमीहरूका पिता पुर्खासँग उहाँ प्रसन्न हुनु भए झैं परमप्रभु तिमीहरूसँग फेरि प्रसन्न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। मित्र, कहिले त्यो पुनः फर्की आउने कुराको दिन हुनेछ त? इसरायलीहरू पुनः फर्की आउने दिन त्यो कहिले हुनेछ? के वास्तवमा अहिले भइरहेको छ? मित्र, हामी जुन कुरा वास्तवमा जान्दैनौ त्यसको बारेमा ढिट हटी हुनु हुँदैन। यसले स्पष्ट रूपले बताउँछ कि जब तिनीहरू आफ्नो मुलुकमा फर्की आउँछन् यो परमेश्वरप्रति आज्ञाकारितामा हुनेछ। त्यस मुलुकमा तिनीहरूको लागि कुनै आशिष हुने छैन जबसम्म तिनीहरू परमेश्वरले दिनुहुने नयाँ हृदय सहित आज्ञाकारितामा फर्किँदैनन्। यो चाहिँ त्यस समयमा हुनेछ जब परमेश्वरले तिनीहरूलाई आफ्नो मुलुकमा फर्काइ ल्याउनुहुनेछ। वर्तमानमा केही संख्यामा इसरायलीहरू वा यहुदीहरू आफ्नो मुलुकमा फर्की आउने कुरा परमेश्वरप्रति आज्ञाकारितामा भएको छैन। म विश्वास गर्छु कि इसरायलीहरूको यो करार वा प्रतिज्ञा मुनिका फर्काइ अझै भविष्यमा हुनेछ। यो असर्तीय छ किनभने यो परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई त्यस मुलुकमा फर्काइ ल्याउनुहुनेछ। 11-14 पदमा भनिएको छ, आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्ति साह्रै गाह्रो वा टाढो छैन। हाम्रा निम्ति स्वर्गीयमा उक्लेर कसले त्यो ल्याइदिएर हामीलाई बताइदिने र हामी त्यो पालन गरौं भनी तिमीहरूले भन्नु पर्दैन, किनभने त्यो स्वर्गीयमा छैन। कसले सागर पारी गएर हामीलाई त्यो ल्याइदिएर हामीलाई सुनाइदिने र हामी त्यो पालन गरौं भनी तिमीहरूले भन्नु पर्दैन, किनभने त्यो सागरको पल्लो छेउमा पनि छैन। तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ, तिमीहरूकै मुख र तिमीहरूको हृदयमा छ। मित्र, इसरायलीहरूसँग बनाउने कुनै बहाना वा क्षमा याचना छैन कि तिनीहरू परमेश्वरको आज्ञाहरू जान्दैनन्, परमेश्वरको आदेशहरू जान्दैनन्, यो भन्ने तिनीहरूको कुनै क्षमा याचना वा बहाना छैन। परमेश्वरले यो तिनीहरूको बिल्कुल सामुन्ने ल्याउनु भएको छ र तिनीहरू यसलाई राम्रो जान्दछन्। मित्र, हामीसँग पनि उत्तरदायित्व छ जसले सुसमाचार सुन्ने अवसर पाएका छौ। तपाईँ उद्धार पाउन स्वर्गमा जानु पर्दैन, न त यसको पाउन कुनै डाँडा पर्वतहरू वा सागरहरूको वार पार गर्नुपर्छ। मित्र, यो बिल्कुलै तपाईँको सामने छ, यो तपाईँको रेडियो रहेको जतिकै नजिकमा छ, यो रेडियोमा आइरहेको छ, तपाईँ सुनिरहनु भएको छ र तपाईँले जे सुन्नुभयो त्यसको तपाईँ जवाबदेह हुनुहुन्छ। मित्र, त्यहाँ नै तपाईँको स्वतन्त्र इच्छा आउँछ। मेरो काम रेडियोद्वारा परमेश्वरको वचन दिने हो, यो तपाईँको सामने आइरहेको छ, तर तपाईँको काम चाहिँ यसको लिने या नलिने, यो तपाईँमा भर पर्दछ। 15-16 पदमा भनिएको छ, हेर आज मैले तिमीहरूको अघि जीवन र वृद्धि अनि मृत्यु र नाश राखेको छु। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँको मार्गमा हिँड्न, उहाँको आज्ञा विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनुहुनेछ। मित्र, त्यस मुलुकमा तिनीहरूका बसोबास तिनीहरूको आज्ञाकारिताद्वारा तय गरिनेछ। मोसाले तिनीहरूका इतिहासको रूपरेखा दिन्छन् र भन्छन् कि जब तिनीहरूले उहाँलाई आज्ञा उल्लंघन गर्छन् तिनीहरूलाई पनि त्यस मुलुकबाट हटाइनेछ, धपाइनेछ। तर परमेश्वरले तिनीहरूलाई फेरि ल्याउने प्रतिज्ञा गर्नुहुन्छ। अन्तिममा उहाँले तिनीहरूलाई फर्कै ल्याउनुहुनेछ र तिनीहरू फेरि कहिले पनि जाने छैनन्। किन? के तिनीहरूले उहाँलाई आज्ञा पालन गरेकोले? अह, होइन। यस कारणले कि परमेश्वर आफ्नो करार वा प्रतिज्ञाको पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई पुनः फर्कै ल्याउनुहुनेछ, त्यसपछि तिनीहरूले उहाँलाई आज्ञा पालन गर्नेछन्। मित्र, यही नै बिल्कुल तपाईँ र मसँग पनि सत्य छ। परमेश्वरले हामीलाई ख्रिष्ट येशूलाई हाम्रो उद्धारकर्ताको रूपमा विश्वास गर्नलाई भन्नुहुन्छ, त्यसपछि उहाँ हामीसँग आज्ञाकारिताको बारेमा कुरा गर्नुहुन्छ। यदि तिमी मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर, प्रभु भन्नुहुन्छ। 20 पदमा भनिएको छ, र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँको आज्ञा मान्दै र उहाँसँग लीन बन्दै बाँचिरह, किनभने परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ र तिमीहरूका पुर्खा अब्राहम, इसाक र याकुबसित उहाँले दिन्छु भनी शपथ खानु भएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ। मित्र, यो कुरालाई म फेरि दोहोर्याउनेछु, प्रेम र आज्ञाकारिता व्यवस्थाको पुस्तकमा महान विषय हो। यदि यो इसरायलको सन्तानहरूको निम्ति यति धेरै महत्वपूर्ण थियो भने आज अनुग्रहको दिनमा तपाईँ र मेरो निम्ति झन कति महत्वपूर्ण छ, जबकि हामीलाई अति नै धेरै सत्यताको बारेमा प्रकाश दिइएको छ। मित्र, परमप्रभु परमेश्वरसँग सबभन्दा धेरै यही प्रार्थना गर्छु कि म उहाँसँग म अति नै निकटतामा बनिरहौं। हामी हरेक प्रभुको निकटतामा बनिरहन आवश्यक छ, यो महत्वपूर्ण कुरा छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।